रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। पूँजी बजारको दिगो विकासका लागि कानूनी र नीतिगत सुधार गर्न सरकारसँग सरोकारवालाहरूको माग। देशको आर्थिक विकास र समृद्धिका लागि पूँजी बजारलाई सरकारले विशेष प्राथमिकता दिएको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। निर्णय प्रक्रिया छिटो, सरल र नागरिक मैत्री बनाउने मुख्य सचिवको अध्यक्षतामा बसेको सचिवहरूको बैठकको निर्णय। लेभल नभएका र न्यून गुणस्तरका खाद्य वस्तु बिक्री नगर्न सबैमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको आग्रह। र बेलायतको नयाँ प्रधानमन्त्रीमा एन्डी वर्नम नियुक्त। प्रधानमन्त्री बालेन्द्र शाहले सरकारले देशको आर्थिक विकास र समृद्धिका लागि पूँजी बजारलाई विशेष प्राथमिकता दिएको स्पष्ट पार्नु भएको छ। पूँजी बजारका सरोकारवाला संस्था तथा नियमनकारी निकायका प्रतिनिधिहरूसँग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज भएको छलफलमा उहाँले पूँजी बजार मार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य सरकारको मुख्य प्राथमिकतामा रहेको बताउनुभयो। प्रधानमन्त्री शाहले राम्रो काम गर्नेलाई सरकारले सधैँ प्रोत्साहन गर्ने तर गल्ती गर्नेहरू विरूद्ध शून्य सहनशीलताको नीति अपनाउने स्पष्ट पार्नु भएको छ। छलफलका क्रममा पूँजी बजारका सरोकारवाला संस्थाहरूका प्रतिनिधिहरूले बजारको दिगो विकासका लागि कानूनी, नीतिगत, संस्थागत र प्रणालीगत सुधारको आवश्यकता रहेको सुझाव दिनुभएको छ। प्रधानमन्त्री शाहसँगको संवादले आफूहरू अझ बढ़ी प्रोत्साहित भएको बताउँदै प्रारम्भिक सार्वजनिक निष्कासन प्रणालीमा सुधार गर्न, दोस्रो बजारमा माग र आपूर्तिको सन्तुलन मिलाई उचित मूल्य निर्धारण प्रणालीको विकास गर्न तथा दैनिक कारोबार रकमलाई 30 अर्ब रूपियाँ भन्दा बढ़ी पुर्याउने वातावरण बनाउन सरकारसँग आग्रह गरेको भेटपछि लगानीकर्ता अम्बिका प्रसाद पौडेलले बताउनुभयो।
हामी लामो छलफल गर्यौं पूँजी बजारको विकास र विस्तारको लागि। अहिले लगानीकर्ताको कन्फिडेन्सको विषयमा, पूँजी बजारमा गर्नुपर्ने सुधारका विषयहरूमा हामीले छलफल गरेका छौं। नेपाल राष्ट्र ब्याङ्कले पूँजी बजार विकास र विस्तारको लागि गर्नुपर्ने कार्यहरू, नेपाल वित्तपत्र बोर्डले गर्नुपर्ने कार्यहरू, स्टक एक्सचेन्जले गर्नुपर्ने विषयहरूको बारेमा, करसँग सम्बन्धित अर्थ मन्त्रालय, कर र अन्य विषयसँग सम्बन्धित कानून तर्जुमासँग सम्बन्धित विषय अर्थ मन्त्रालयले गर्नुपर्ने विषयको बारेमा हामीले छलफल गरेका छौं। प्रधानमन्त्रीले ती सबै विषयलाई सुनिदिनु भएर उहाँले समग्र पूँजी बजारको विकास र विस्तारको लागि, लगानीकर्ताको कन्फिडेन्सको लागि प्रधानमन्त्री कार्यालय पनि त्यो विषयमा काम गरिरहेको छ, त्यो विषयलाई लगानीकर्ताको मनोबल बढाउनको लागि कार्य गर्नेछ भन्ने विश्वास दिलाउँछ। पूँजी बजारले कसरी रोजगारी सिर्जना गर्न सक्छ र कसरी पूँजी क्रिएट गर्न सक्छ भन्ने विषयमा नै छलफल भयो।
बैंक तथा वित्तीय संस्थाले धितोपत्रमा लगानी गरेपछि कम्तीमा 6 महिनासम्म बिक्री गर्न नपाउने विद्यमान व्यवस्था खारेज गर्न तथा शेयर धितो कर्जाको सीमालाई प्राथमिक पूँजीसँग आबद्ध गर्नुको सट्टा कुल कर्जाको 5% कायम गर्ने व्यवस्था मिलाउन लगानीकर्ताहरूले सुझाव दिनुभएको छ। नियमनकारी निकायका तर्फबाट नेपाल धितोपत्र बोर्डका अध्यक्ष गोपाल भट्टले सरोकारवालाहरूका सुझावलाई आत्मसात गर्दै बोर्डले आर्थिक वर्ष 2083-84 पूँजी बजार नीति तथा नेपालको पूँजी बजार मार्गचित्र 2083 लागू गरिसकेको जानकारी दिनुभयो। नेपाल स्टक एक्सचेन्जका अध्यक्ष अमृत लम्सालले बैंक तथा वित्तीय संस्था बीमा बजार एवं पूँजी बजार सुधारका लागि आवश्यक ऐनहरूको तर्जुमा तथा संशोधन प्रक्रिया शुरू भइसकेको बताउनुभयो। जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमशः कम हुँदै जाने जानकारी दिएको छ। विभागका वरिष्ठ मौसमविद मीन कुमार अर्यालले आज र भोलि देशका विभिन्न स्थानमा वर्षा भए पनि बुधबारदेखि वर्षा क्रमशः कम हुँदै जाने जानकारी दिनुभयो। उहाँका अनुसार आज देशका हिमाली भूभागका केही स्थान तथा पहाड़ी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। बागमती गण्डकी, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। सरकारका सचिवहरूको बैठकले शासकीय सुधारको 100 कार्यसूची अन्तर्गत सम्पन्न भएका सुशासन प्रवर्धन, सेवा प्रवाहमा सुधार, निर्णय प्रक्रिया सरलीकरण लगायत क्षेत्रमा भएका असल अभ्यासलाई निरन्तरता दिने निर्णय गरेको छ। मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा आज भएको सचिवहरूको बैठकले कार्यसूचीमा उल्लेखित बुदा कार्यान्वयनका लागि गठित कार्यदल र समितिबाट प्राप्त सुझाव कार्यान्वयन गर्ने र त्यसको प्रभाव मूल्याङ्कन गर्न आन्तरिक संयन्त्र बनाई शासकीय सुधारलाई निरन्तरता दिने निर्णय गरेको छ। बैठकले कार्यसूची अन्तर्गत मन्त्रालय निकायले पूर्ण रूपमा सम्पन्न गर्न बाँकी कार्य यथाशीघ्र टुंग्याउन सम्बन्धित सचिव आफैले त्यसको प्रगति ट्रैकिंग गर्ने निर्णय गरेको छ। अनावश्यक प्रक्रिया कागजात तथा तहहरू हटाई निर्णय निर्माण छिटो सरल र नागरिक मैत्री बनाउने बैठकको निर्णय छ। सरकारले सार्वजनिक विदा पुनरावलोकन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गर्ने भएको छ। मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा आज भएको सचिवहरूको बैठकले हप्तामा शनिबार र आइतबार दुई दिन विदा थालिए पश्चात साविकमा रहेका अन्य सार्वजनिक विदाको पुनरावलोकनका लागि उक्त कार्यदल गठन गर्ने निर्णय गरेको हो। कार्यदलमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन शासन र अर्थ मन्त्रालयको प्रतिनिधि रहने र उक्त कार्यदलले 15 दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन पेश गर्ने मुख्य सचिव कार्कीद्वारा हस्ताक्षरित निर्णयमा उल्लेख छ। खाद्य स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विषालु जंगली च्याउ नखान आग्रह गरेको छ। वर्षायाम शुरू भएसँगै जंगलमा उभ्रिने च्याउको सेवन गर्दा विषाक्तता भई गम्भीर बिरामी पर्ने तथा मृत्यु समेत हुन सक्ने भएकाले मन्त्रालयले जंगली च्याउ नखान सर्वसाधारणलाई आग्रह गरेको हो। मन्त्रालयले सार्वजनिक गरेको सचेतनामूलक सन्देशमा वर्षाको मौसममा जंगली च्याउ प्रशस्त उम्रिने भए पनि सबै च्याउ खान योग्य नहुने उल्लेख गरिएको छ। मन्त्रालयले च्याउ खाएपछि असामान्य लक्षण देखिएमा ढिला नगरी नजिकको स्वास्थ्य संस्थामा पुगेर उपचार गराउन अनुरोध गरेको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले विज्ञापन क्षेत्रलाई स्वच्छ तथा पारदर्शी बनाई पूर्ण रूपमा नियामकीय दायराभित्र ल्याउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनु भएको छ। नेपाल विज्ञापन संघको प्रतिनिधिसँग आज मन्त्रालयमा भएको छलफलमा उहाँले विज्ञापन क्षेत्रलाई व्यवस्थित बनाउन विद्यमान ऐन नियम तथा कानूनको प्रभावकारी कार्यान्वयनमा सरकारले प्राथमिकता दिएको जानकारी दिनुभयो। संचार मन्त्री डाक्टर तिमिल सिन्हाले विगतमा सरकारी विज्ञापन वितरण प्रणालीमा अनियमितता र अपारदर्शिता देखिएको उल्लेख गर्दै सरकारले त्यसलाई सुधार गर्ने काम शुरू गरिसकेको जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग। बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल। मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईँको
नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। पूर्वाधार विकास मन्त्रालय यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र प्राप्त गर्नका लागि स्वास्थ्य जाँचका क्रममा नेपाल मेडिकल काउन्सिलमा दर्ता भई इजाजत प्राप्त गरेका चिकित्सकले प्रदान गरेको स्वास्थ्य परीक्षण सम्बन्धी प्रमाणपत्रलाई मान्यता दिने व्यवस्था मिलाउन सातै प्रदेशका यातायात क्षेत्र हेर्ने मन्त्रालयहरूलाई अनुरोध गरेको छ। विभाग अन्तर्गतको सवारी अनुगमन मापदण्ड तर्जुमा र सवारी चालक व्यवस्थापन शाखाका निर्देशक गणेश मान सिंह राईद्वारा जारी परिपत्रमा सो अनुरोध गरिएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले कानून सुधार र निर्माण वर्षलाई सफल बनाउन सरोकार पक्षसँग आग्रह गरेको छ। मन्त्रालयले चालू आर्थिक वर्षलाई कानून सुधार र निर्माण वर्ष घोषणा गरेको छ। कानून निर्माण वर्ष सफल बनाउन तथा संघीय संसदलाई आवश्यक विधायिकी कार्य उपलब्ध गराउने उद्देश्यले निर्धारण भएका 166 विधेयकको लक्ष्य पूरा गर्नका लागि आजबाट छलफल थालेको कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमको सचिवालयले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। बेलायतमा लेबर पार्टीका नेता 56 वर्षीय एन्डी वर्नम नयाँ प्रधानमन्त्री नियुक्त हुनुभएको छ। गत शुक्रबार वर्नम आफ्नै दलका सर कियर स्टारमरलाई विस्थापित गर्दै ब्रिटेनको 59 औं प्रधानमन्त्री बन्नुभएको हो। बकिङम दरबारले नियुक्तिको पुष्टि गर्दै राजा चार्ल्सले उहाँलाई नयाँ सरकार बनाउन आह्वान गरेको जनाएको छ। जून 22 सरकार र लेबर पार्टीको नेतृत्वबाट राजीनामा घोषणा गरेका स्टार्मरले आज औपचारिक रूपमा राजा चार्ल्सलाई बकिङम दरबारमा भेट्दै राजीनामा पत्र बुझाउनु भएको थियो। लेबर पार्टी बेलायतको तल्लो सदन हाउस अफ कमन्समा बहुमत प्राप्त दल हो। उक्त दलको नेताका रूपमा बर्नम प्रधानमन्त्री नियुक्त हुनु भएको हो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष 2083-84 को बजेट कार्यान्वयनका लागि छलफल शुरू गरेको छ। बजेट कार्यान्वयनका लागि सोमबार अर्थमन्त्री डाक्टर सोनी मुआगले अर्थ मन्त्रालयमा बजेट कार्यान्वयन गर्ने प्रमुख मन्त्रालयका सचिवहरूसँग छलफल शुरू गर्नु भएको हो। अर्थमन्त्री डाक्टर सोनी मुआगलेको अध्यक्षतामा भएको बैठकमा योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्ट, अर्थ सचिव डाक्टर घनश्याम उपाध्याय सहित पूर्वाधार, उद्योग, वाणिज्य, कृषि, स्वास्थ्य, शिक्षा, परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, श्रम, महिला बालबालिका, गृह, रक्षा मन्त्रालय सचिव एवं प्रतिनिधिहरूको सहभागिता रहेको थियो। यसैबीच आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयले 37 बुँदे मार्ग निर्देशन जारी गरेको छ। सोमबार अर्थ मन्त्रालयका सचिव डाक्टर घनश्याम उपाध्यायले जारी गर्नुभएको मार्ग निर्देशनमा आर्थिक वर्ष 2083-84 बजेट कार्यान्वयनलाई प्रभावकारी, पारदर्शी र नतिजामुखी बनाउन वित्तीय अनुशासन र मितव्ययितालाई केन्द्रमा राखेर कार्यान्वयन गर्न भनिएको छ। विनियोजन ऐन 2083 तथा आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्व सम्बन्धी कानूनको पूर्ण परिपालना गर्न अर्थ मन्त्रालयले सबै केन्द्रीय निकाय, प्रदेश र स्थानीय तहलाई निर्देशन गरेको छ। मार्ग निर्देशनमा इन्धन, मसलन्द, गोष्ठी तथा अन्य प्रशासनिक खर्चमा अधिकतम मितव्ययिता अप्नाउन भनिएको छ। सार्वजनिक खर्चलाई मितव्ययी बनाउने नीति अनुरूप नयाँ सवारी साधन खरिद र वैदेशिक भ्रमणमा पूर्व स्वीकृति लिन भनिएको छ भने सशर्त अनुदान र वैदेशिक सहायताका कार्यक्रम, तोकिएको सम्झौता र निर्देशिका भन्दा बाहिर गएर खर्च नगर्न समेत भनेको छ। नेपालमा सोमबारदेखि कृषि खाद्य प्रणाली सुदृढीकरण परियोजना शुभारम्भ भएको छ। नेपालको पहाड़ी तथा हिमाली क्षेत्रमा जलवायु उत्थानशील, कृषि, ग्रामीण जीविकोपार्जन सुधार र खाद्य तथा पोषण सुरक्षा सुदृढ बनाउने लक्ष्य सहित नेपाल सरकार, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ र चीन सरकारको साझेदारीमा कृषि खाद्य प्रणाली सुदृढीकरण परियोजना शुभारम्भ गरिएको हो। 24 महिने उक्त परियोजनाले पहाड़ी तथा हिमाली क्षेत्रमा जलवायु उत्थानशील, कृषि, ग्रामीण जीविकोपार्जन सुधार र खाद्य तथा पोषण सुरक्षा सुदृढ बनाउने लक्ष्य राखिएको छ। चीनको ग्लोबल डेभलपमेन्ट एण्ड साउथ साउथ कोअपरेशन फण्डको आर्थिक सहयोग संचालित परियोजनाले स्थानीय संस्थाको क्षमता अभिवृद्धि, जलवायु, स्मार्ट कृषि, पोषण सुधार, डिजिटल नव परिवर्तन तथा समावेशी ग्रामीण विकासमा सहयोग पुर्याउने विश्वास लिएको छ। शुभारम्भ कार्यक्रममा कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले खाद्य सुरक्षा, ग्रामीण समृद्धि र दिगो विकासका राष्ट्रिय लक्ष्य हासिल गर्न परियोजनाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा चिनिया राजदूत माओ मिङ झाङले कृषि आधुनिकीकरण र दिगो विकास लक्ष्य प्राप्तिमा चीनको निरन्तर साथ सहयोग रहने बताउनुभयो। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका कम गुणस्तर र गैर खाद्य पदार्थ, मिसावटयुक्त दैनिक अत्यावश्यक खाद्य वस्तुको बिक्री नगर्न आग्रह गरेको छ। विभागले सोमबार एक सूचना जारी गर्दै चोरी पैठारी गरिएका दैनिक उपभोगका अत्यावश्यक खाद्य तथा पेय पदार्थ, लत्ता कपड़ा लगायत उत्पादन भौतिक तथा डिजिटल प्लेटफर्मको माध्यमबाट बिक्री वितरण नगर्न सूचित गरेको छ। विभागले उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता र विक्रेतालाई कानूनले तोके बमोजिमको दायित्व तथा शर्त बन्देज परिपालन गरी व्यापार व्यवसाय सञ्चालन गर्न समेत आग्रह गरेको छ। नेपाल शेयर बजारको कारोबार यो साताको पहिलो दिन सोमबार पनि 41.70 अंकले बढेको छ। लगातार दुई कारोबार दिनमै शेयर बजार 120 अंकले बढेको छ। सोमबारको वृद्धिसँगै नेप्सी परिसूचक 2719 अंकमा कायम भएको छ। यो अंक एक महिना यताकै उच्च अंक हो। सोमबार बजारको कारोबार रकम पनि वृद्धि भएको छ।
आईसीसी विश्वकप क्रिकेट लीग टू अन्तर्गत नेपालले घरेलु टोली नेदरल्याण्ड्स र नामिबियासँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्दैछ। नेपालले पहिलो खेल नामिबियासँग मंगलबार दिउँसो 2:45 खेल्नेछ। नेदरल्याण्ड्सको उत्रेथमा हुने सिरिजमा नेपालले दोस्रो खेल घरेलु टोलीसँग बिहिबार खेल्नेछ। त्यस्तै तेस्रो खेल आगामी सोमबार नामिबियासँग, तेस्रो र त्यसको दुई दिनपछि अन्तिम खेल नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्नेछ। लीग टूको सातवटा सिरिज खेलिसक्दा नेपाल 28 खेलबाट 24 अंक जोड्दै पाँचौं स्थानमा छ। अंक तालिकामा शीर्ष स्थानमा रहेको अमेरिका 32 खेलबाट 43 अंक छ भने समान खेल खेलेको दोस्रो स्थानको स्कटल्याण्डको 38 अंक रहेको छ। नेदरल्याण्ड्स 28 खेलबाट 32 अंक जोडेर तेस्रो स्थानमा रहँदा समान खेलबाट 31 अंक बटुलेको ओमन चौथो स्थानमा छ। नेपाल पाँचौं स्थानमा रहँदा छैठौं स्थानको क्यानाडाको पनि समान 24 अंक छ। नामिबिया 22 अंक सहित सातौं र युए 14 अङ्क जोडेर पुछारमा छ। लिग टूको शीर्ष चारमा परेर विश्वकप छनौटमा पुग्नका लागि नेपाललाई यो सिरिज महत्वपूर्ण छ। यो सिरिज पछि नेपालले लिग टू साइकलको अन्तिम सिरिज अक्टोबरमा घरेलु टोली ओमान र क्यानाडासँग खेल्नेछ। तर किर्तिपुरमा ओमान, युएई, अमेरिका र स्कटल्याण्ड विरूद्धको खेलका 8 खेल मध्ये 6 खेल जित्दै नेपालले 12 महत्वपूर्ण अङ्क जोडेर अङ्क तालिकामा 5 स्थानमा उक्लियो। नेपालले अघिल्लो लिग टू चक्रमा अन्तिम चरणमा लगातार जित निकाल्दै विश्वकप छनौटसम्मको यात्रा तय गरेको थियो। नेदरल्याण्डसमा शुरू हुने यो श्रृंखला नेपालका लागि केवल अङ्क जोड्ने अवसर मात्र होइन, विश्वकप छनौटको यात्रालाई जीवित राख्ने सबैभन्दा महत्वपूर्ण परीक्षा पनि हो। 2 वर्ष अघि बर्लिनमा युरोपेली च्याम्पियन बनेको स्पेनले विश्वकपको उपाधि जितेको छ। आइतबार न्यू जर्सीमा भएको फाइनलमा अर्जेन्टिनालाई 1-0 गोलले पराजित गर्दै स्पेन दोस्रो पटक विश्वकप च्याम्पियन बनेको हो। स्पेनले यसअघि पनि त्यस्तै सफलता हासिल गरेको थियो। सन् 2008 युरो कप जितेको 2 वर्षपछि स्पेनले सन् 2010 विश्वकपको उपाधि उचालेको थियो। अहिले युरो 2024 जितेको 2 वर्षपछि स्पेनले पुनः विश्वकप जित्दै इतिहास दोहोर्याएको छ। पछिल्लो सफलतासँगै पुरुष तथा महिला फुटबलमा स्पेनको प्रभावशाली वर्चस्व थप बलियो बनेको छ। पुरुष र महिला विश्वकपको साबिक विजेता बन्ने स्पेन पहिलो राष्ट्र समेत बनेको छ। स्पेनको महिला टोलीले सन् 2023 सिडनीमा इङ्ल्याण्डलाई पराजित गर्दै विश्वकप जितेको थियो।
अब मौसम, आज देशका हिमाली भूभागका केही स्थानमा मध्य प्रदेशका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। पुँजी बजारको दिगो विकासका लागि कानूनी र नीतिगत सुधार गर्न सरकारसँग सरोकारवालाहरूको माग। देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारलाई सरकारले विशेष प्राथमिकता दिएको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। निर्णय प्रक्रिया छिटो, सरल र नागरिक मैत्री बनाउने मुख्य सचिवको अध्यक्षतामा बसेको सचिवहरूको बैठकको निर्णय। लेभल नभएका र न्यून गुणस्तरका खाद्य वस्तु बिक्री नगर्न सबैमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको आग्रह। र बेलायतको नयाँ प्रधानमन्त्रीमा एन्डी वर्नम नियुक्त। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।